الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. الحمد لله عز وجل. درس حدیث کا پروگرام ہمارا جاری ہے، رمضان المبارک کے بابرکت اور پرکیف لمحات میں ہم نبی محترم صلی اللہ علیہ وسلم کی احادیث طیبہ کا درس سننے کی سعادت حاصل کر رہے ہیں. آج انشاءاللہ تبارک و تعالی نبی کریم صلی اللہ تعالی علیہ وسلم کی وہ احادیث طیبہ سنیں گے جس میں آپ نے اپنے محبوب، اپنے چچازاد بھائی اور مومنوں کے دلوں کی راحت حضرت سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کے فضائل بیان فرمائے ہیں. نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی احادیث طیبہ جو محدثین نے روایت کی ہیں اور فضائل و کمالات جو بیان کیے ہیں، ان میں سرہ فہرست نام سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کا ہے کہ بکثرت احادیث طیبہ حضرت سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کے بارے میں موجود ہیں، اور اسی طرح قرآن کی آیات بھی آپ کی شان میں نازل ہوئی ہیں. ہم کچھ اس میں سے بیان کریں گے، اور بیان کرنے کا مقصود حضرت سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کی جو محبت ہے، جو الفت ہے، جو اللہ پاک نے اہل سنت کو ایک اعزاز اور ایک انعام عطا فرمایا ہے کہ سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم ان کی محبت کو ہمارے دلوں کے اندر راسخ فرمایا ہے، یہ مقصود ہے. اور چونکہ آپ کا یوم وصال بھی ہے، آج کا دن آپ کا دن ہے، انشاءاللہ ان کا ذکر کر کے اپنے دلوں کو ان کے ذکر سے منور بھی کریں گے، اور انشاءاللہ تبارک و تعالی ان کی سیرت اور ان کی تعلیمات پر عمل کرنے کی نیت بھی کریں گے. یاد رکھیے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی ایک حدیث مبارکہ ہے جس میں ارشاد فرمائے کہ ذکر علی عبادت، کہ علی کا ذکر کرنا بھی عبادت ہے. یعنی اس کا مطلب اور اس کا معنی شارحین حدیث نے یہ بیان کیا کہ سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم نے جو احادیث طیبہ نبی پاک صلی اللہ علیہ وسلم کی بیان کی، یا جو سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم نے اقوال زری اور امت کی رہنمائی کے لیے خود ارشاد فرمایا، یا سیدنا علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کی سیرت، ان میں سے کسی چیز کو بھی بیان کیا جائے، آپ کی روایت کردہ احادیث طیبہ کو بیان کیا جائے جو آپ نے روایت کی ہیں، یا آپ کے فرامین کو، آپ کی باتوں کو ذکر کیا جائے، آپ کی سیرت طیبہ کو ذکر کیا جائے، آپ کے حالات کو ذکر کیا جائے، تمام اس حدیث کے اندر آتے ہیں کہ ذکر علی کی عبادت، کہ حضرت علی کا ذکر کرنا یہ عبادت ہے، یعنی اس پر اللہ پاک عبادت کا ثواب عطا فرماتا ہے. ہم شروع میں اپنے ابتدائی پروگرامز کے اندر یہ بیان کر چکے ہیں کہ عبادت کا مطلب یہ ہوتا ہے، جس کا مفہوم یہ بنتا ہے کہ جو کام بھی اللہ پاک کی رضا کے لیے کیا جائے، اس کے کرنے کا اللہ پاک نے حکم دیا ہو یا اس سے بچنے کا اللہ پاک نے حکم دیا ہو، وہ کرنا اللہ پاک کو پسند ہو، اس سے بچنا اللہ پاک کو پسند ہو، جب بندہ اللہ پاک کی رضا کے لیے کرتا ہے تو اس پر اللہ پاک عبادت کا ثواب عطا فرماتا ہے. اور یقیناً حضرت سیدنا مولا کائنات، مولا مشکل کشا حضرت علی المرتضی کرم اللہ تعالی وجہہ الکریم کی ذات بابرکت وہ ہے کہ جن کا ذکر اللہ پاک کو پسند ہے، جن کی باتیں اللہ پاک کو پسند ہیں. تو لہذا جب ان کا ذکر اخلاص اور للہیت کے ساتھ ہم کریں گے کہ وہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے لاڈلے ہیں، محبوب ہیں، پیارے ہیں، ان تمام کو پیش نظر جب رکھ کر ہم حضرت سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کا ذکر کریں گے تو اس پر اللہ پاک ہمیں عبادت کا ثواب عطا فرمائے گا. کچھ احادیث طیبہ ہم اس حوالے سے سنتے ہیں. نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ اے علی، تم سے محبت نہ رکھے گا مگر مومن، اور تم سے بغض نہ رکھے گا مگر منافق. یعنی حضرت علی المرتضی کرم اللہ تعالی وجہہ الکریم، آپ کی ذات گرامی سے محبت یہ ایمان کا جز ہے. کیونکہ اگر آپ رضی اللہ تعالی عنہ سے کوئی نعوذ باللہ بغض رکھتا ہے، عداوت رکھتا ہے، اور عداوت دینی ہے، تو وہ بندہ دائرہ اسلام سے خارج ہو جاتا ہے. کیوں؟ اس لیے کہ حضرت علی رضی اللہ تعالی عنہ کو نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم سے ایک خاص قربت حاصل ہے، ایک خاص آپ رضی اللہ تعالی عنہ کو نبی پاک صلی اللہ علیہ وسلم سے تعلق حاصل ہے. اب جو آپ سے بغض رکھے اور اس کے پیش نظر یہ بات ہو کہ سیدنا علی المرتضیٰ رضی اللہ تعالی عنہ کو نبی پاک صلی اللہ علیہ وسلم سے یہ تعلق حاصل ہے، نبی پاک صلی اللہ علیہ وسلم کی بارگاہ میں یہ ان کا بلند رتبہ ہے، جب اس کے پیش نظر اس کے دل کے اندر حضرت علی رضی اللہ تعالی عنہ کی عداوت ہو، بغض ہو، تو پھر وہ مومن نہیں ہو سکتا. اس کو ایک اور حدیث مبارکہ سے ہم یوں سمجھنے کی کوشش کرتے ہیں کہ صحیح بخاری شریف میں یہ حدیث پاک ہے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ حب الانصار من الایمان، کہ انصار کی جو محبت ہے یہ ایمان میں سے. اور ایک میں فرمایا کہ آیت الایمان حب الانصار، انصار سے محبت یہ ایمان کی نشانی ہے، اور نفاق کی نشانی بیان کیا کہ بغض الانصار، انصار سے بغض رکھنا. تو اس کی تشریح کرتے ہوئے علماء نے یہ ارشاد فرمایا کہ اگر کوئی شخص انصار سے اس لیے محبت کرتا ہے کہ انہوں نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی خدمت کی، آپ کی مدد کی، آپ کے صحابہ کی مدد کی، دین اسلام کی مدد کی، ان تمام امور کو پیش نظر رکھتا ہے، تو یہ حقیقتاً مومن ہے. کیونکہ ان بنیادوں پر جو محبت رکھے گا وہ حقیقتاً ایمان کی وجہ سے ہی محبت رکھے گا، وہ مومن ہوگا جب ہی محبت رکھے گا، کیونکہ اس کے پیش نظر کچھ اور نہیں، یہی نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات گرامی ہے. اور جو ان سے بغض رکھتا ہے، اس لیے بغض رکھتا ہے کہ انہوں نے کیوں نبی پاک صلی اللہ علیہ وسلم کی مدد کی، کیوں نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم اور آپ کے صحابہ کو مدینہ منورہ کے اندر جگہ دی، کیوں دین اسلام کی مدد و نصرت کی انہوں نے، اگر ان بنیادوں پر کوئی ان سے بغض رکھتا ہے تو وہ دائرہ اسلام سے خارج ہو جائے گا. بالکل اسی طرح ہم اس کو پیش نظر رکھتے ہوئے سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کی ذات کو دیکھیں، تو چونکہ ان کو بھی نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے ایک تعلق تھا، دین کا آپ ایک طرح سے ستون ہیں، دین کے لیے جو آپ کی خدمات ہیں، اور جس طرح آپ نے قرآن و حدیث کی تشریحات کر کے اہل اسلام کے اوپر احسان کیے ہیں، تو یہ وہ چیزیں ہیں کہ اگر ان کو پیش نظر رکھتے ہوئے کوئی سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم سے بغض رکھتا ہے کہ کیوں ایسا کیا، تو وہ منافق ہے. اور ان کو پیش نظر رکھتے ہوئے اگر کوئی شخص ان سے محبت کرتا ہے تو وہ مومن ہے. تو سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کی محبت آپ کی عقیدت، آپ کی الفت، آپ کی تعظیم، آپ کی تکریم، یہ ایمان والوں کا حصہ ہے. اہل ایمان ہمیشہ سے سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کی محبت کو اپنے دلوں کے اندر نہ صرف بسائے رکھتے ہیں بلکہ آگے بھی اسے عام کرتے ہیں. دوسری حدیث مبارکہ، نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کی دل جوئی کئی مرتبہ فرمائی. یعنی بعض اوقات ایسے مواقع ہوتے کہ سیدنا علی المرتضیٰ کرم اللہ تعالی وجہہ الکریم کا دل کسی وجہ سے ٹوٹتا، سیدنا علی رضی اللہ تعالی عنہ کے دل کو کسی طرح تکلیف پہنچتی، تو نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم ان کی راحت کا سامان فرماتے. ایک مرتبہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم غزوے کے لیے تشریف لے جانے لگے. غزوہ تبوک کے موقع پر آپ علیہ الصلوۃ والسلام نے حضرت سیدنا علی رضی اللہ تعالیٰ عنہ کو اپنے پیچھے مکہ مکرمہ میں مقرر کیا کہ آپ یہاں عورتوں بچوں وغیرہ کا مدینہ منورہ کا دھیان رکھیں گے. تو بعض لوگوں نے حضرت علی رضی اللہ تعالیٰ عنہ کے بارے میں اس طرح کی گفتگو کی کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کو جو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے پیچھے چھوڑا ہے, تو اس کی وجہ یہ ہے کہ حضرت علی رضی اللہ تعالیٰ عنہ پر نبی پاک صلی اللہ علیہ وسلم کو اعتماد نہیں, یا حضرت علی رضی اللہ تعالیٰ عنہ کے اندر کمزوری ہے, اس طرح کی باتیں انہوں نے کی. جب حضرت علی رضی اللہ تعالیٰ عنہ نے یہ بات سنی تو آپ کے دل کو بڑی ٹھیس پہنچی اور آپ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں مدینہ منورہ کے باہر حاضر ہوئے اور عرض کی کہ لوگ تو اس طرح کی باتیں کر رہے ہیں اور آپ مجھے پیچھے چھوڑ کر جا رہے ہیں. تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے آپ کی دلجوئی فرمائی اور آپ سے ارشاد فرمایا کہ اے علی, کیا تم اس بات پر راضی نہیں کہ تمہارا رتبہ میرے ساتھ ایسے ہی ہو جیسا کہ ہارون علیہ السلام کا حضرت موسیٰ علیہ السلام کے ساتھ تھا؟ ہاں میرے بعد کوئی نبی نہیں ہے. یعنی حضرت ہارون علیہ السلام آپ بھی وہ ہستی تھے کہ جب حضرت موسیٰ علیہ السلام کوہ طور پر اپنی زندگی کے اندر تشریف لے کر گئے توریت کو لینے کے لیے, اللہ تبارک و تعالیٰ سے کلام کرنے کے لیے, تو پیچھے حضرت ہارون علیہ السلام کو مقرر کیا تھا, زندگی کے اندر مقرر کیا تھا, اور نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بھی اسی طرح حضرت علی رضی اللہ تعالیٰ عنہ کو اپنے پیچھے مقرر کیا کہ جس طرح ان کو بنی اسرائیل میں مقرر کیا تھا کہ وہ لوگوں کا دھیان رکھیں, اسی طرح حضرت علی رضی اللہ تعالیٰ عنہ کو بھی مقرر کیا کہ وہ لوگوں کا دھیان رکھیں. لیکن آپ نے واضح طور پہ فرما دیا کہ میرے بعد کوئی نبی نہیں ہے. اس سے حضرت علی رضی اللہ تعالیٰ عنہ کا مقام اور مرتبہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں ظاہر ہوتا ہے, اور یہ بھی معلوم ہوتا ہے کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی دلجوئی نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کو کس قدر محبوب تھی, کس قدر پسندیدہ تھی. البتہ یہ یاد رہے کہ ہاں تفصیل کے ساتھ علماء نے کتابوں کے اندر اس بات کو واضح طور پہ لکھا ہے کہ یہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی کمال فضیلت کو بیان کرنا تھا اور اس بات کو بیان کرنا تھا کہ پیچھے چھوڑے جانے کے اندر کسی طرح کی کوئی کمزوری کی بات نہیں ہے, آپ کے اندر کوئی کمی نہیں تھی, آپ کے اندر نعوذ باللہ کوئی بزدلی نہیں تھی, عدم بھروسہ والی بات نہیں تھی, بلکہ آپ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے مکمل معتمد تھے. آپ جیسا جری اور بہادر تھا کون؟ پیچھے چھوڑے جانا یہ اس بات کی دلیل نہیں ہے کہ کوئی ناپسندیدہ شخصیت ہو کہ جس کو پیچھے چھوڑا جا رہا ہے. اگر ایسا ہوتا تو حضرت ہارون علیہ السلام کو پیچھے کیوں چھوڑتے حضرت موسیٰ علیہ السلام؟ اس سے یہ بیان کرنا جیسا کہ بیان کیا گیا, بعض لوگوں نے اس طرح بیان کرنے کی کوشش کی کہ کوئی خلافت کی طرف اشارہ ہو, تو ایسا نہیں. حضرت ہارون علیہ السلام تو ویسے ہی حضرت موسیٰ علیہ السلام سے پہلے ہی دنیا سے رخصت ہو چکے تھے, ان کا وصال ہو چکا تھا. یہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی کمال فضیلت کو بیان کرنے کے لیے ہے. اسی طرح مشہور حدیث مبارکہ من کنت مولاہ فعلی کن مولاہ, اس حدیث مبارکہ کا بھی سبب ورود یہی تھا کہ کچھ معاملات کی بنیاد پر حضرت علی رضی اللہ تعالیٰ عنہ اور بعض صحابہ کرام علیہم رضوان کے درمیان کچھ غلط فہمیاں ہوئیں, ان کے بارے میں کچھ باتیں ذہن کے اندر آئیں, تو ان صحابی رضی اللہ تعالیٰ عنہ نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں کچھ گزارشات کی, جس پر نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے حضرت علی رضی اللہ تعالیٰ عنہ کی کمال شان کو بیان کیا اور حضرت علی رضی اللہ تعالیٰ عنہ کو اپنا اور سب کا محبوب اس طرح بیان کیا کہ آپ نے حضرت علی رضی اللہ تعالیٰ عنہ کا ہاتھ پکڑا اور ارشاد فرمایا کہ من کنت مولاہ فعلی مولا, جس کا میں مولا ہوں اس کے علی مولا ہے. یعنی چونکہ بعض کے دل کے اندر قدورت آئی تھی, بعض کے دل کے اندر غلط فہمی آئی تھی جو محبت کے منافی تھی, محبت کے خلاف تھی, تو اس لیے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس غلط فہمی کو بھی دور کیا اور حضرت علی رضی اللہ تعالیٰ عنہ کی شان محبوبیت کو ان الفاظ کے ساتھ بیان کیا کہ من کنت مولاہ فعلی مولاہ, جس کا میں مولا ہوں اس کا علی مولا ہے. मौला के बहुत सारे माना आते हैं जो कुरान और हदीस में भी मशकूर हैं, लुगत अरब के अंदर भी हैं। तो एक माना इसका महबूब है, मौला का मतलब महबूब पसंदीदा होता है। तो नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने हजरत अली रजी अल्लाह तआला अन्हु की महबूबियत को इस मकाम पे बयान किया कि जिस जिसका मैं महबूब हूँ उसके अली महबूब हैं, यानी जो शख्स भी मुझसे मोहब्बत करता है मैं उसका महबूब हूँ, तो हजरत अली रजी अल्लाह तआला अन्हु भी उसके महबूब होंगे। तो ये हर शख्स कायनात में, हर ईमान वाला ये नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम से मोहब्बत रखने वाला है, और यकीनन वो हजरत अली रजी अल्लाह तआला अन्हु से भी मोहब्बत रखने वाला है। इसी तरह एक और हदीस मुबारक, हजरत अली रजी अल्लाह तआला अन्हु की दिलजोई और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम से आपकी कमाल मोहब्बत के हवाले से, कि जब नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम और आपके सहाबा रजी अल्लाह तआला अन्हु हिजरत करके मक्का मुकर्रमा से मदीना मुनव्वरा आए, तो मशहूर मारूफ बात है कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने मुख्तलिफ सहाबा इकराम अलैहि मुद्वान के दरमियान मुआखात फरमाई, यानी भाईचारा फरमाया। एक मुहाजिर को एक अंसारी के साथ भाई बना दिया, और वो फिर मशहूर वाकियात हैं कि अंसार ने कमाल कुर्बानी का इस मौके पर मुजाहरा किया और एक जबरदस्त मिसाली कुर्बानी इन्होंने दी। लेकिन हजरत अली रजी अल्लाह तआला अन्हु को नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने किसी का भाई नहीं बनाया था। तो हजरत अली रजी अल्लाह तआला अन्हु नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम की बारगाह में हाजिर हुए, और ये हदीस मुबारक जामे तिरमिजी के अंदर भी है और कई किताबों के अंदर ये रिवायत मौजूद है। मुख्तलिफ सहाबाए किराम अलैहिम रिदवान से ये मरवी है, मुख्तलिफ मौके पर ये मुख्तलिफ अल्फाज के अंदर ये बात बयान की गई है कि जब हजरत अली रजी अल्लाह तआला अन्हु ने इस बात का जिक्र नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से किया कि आपने हर एक के दरमियान मुआखात फरमा दी है, भाईचारा फरमा दी है, लेकिन मुझे किसी का भाई नहीं बनाया, तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, या अली अंत अखी फिद दुनिया वल आखिरा, ए अली आप दुनिया और आखिरत में मेरे भाई, यानी आपकी एक खास फजीलत, एक खसूसियत बयान की कि दुनिया और आखिरत दोनों में आप मेरे भाई हैं। ये आपका मकाम और मर्तबा नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम की बारगाह में, और जो आप पर खास इनायतें थीं वो इस हदीस पाक में बयान की गई हैं। यूं ही एक मर्तबा नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम हजरत सैयदा फातिमा जहरा रजी अल्लाह तआला अन्हा के घर तशरीफ लेकर गए, तो देखा कि हजरत अली रजी अल्लाह तआला अन्हु वहां पर मौजूद नहीं है। हालात से और कराइन से आपने अंदाजा लगा लिया कि इन दोनों के दरमियान, यानी हजरत अली रजी अल्लाह तआला अन्हु और हजरत फातिमा रजी अल्लाह तआला अन्हा के दरमियान कुछ शकरंजी हुई है, कुछ मामला हुआ है, मियाँ बीवी हैं। तो नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने हजरत सैयदा फातिमा रजी अल्लाह तआला अन्हा से पूछा कि तुम्हारे चचा के बेटे कहाँ हैं, यानी रिश्ता बयान किया कि वो तुम्हारे चचा के बेटे ने तुम्हारे वालिद के चचा के बेटे हैं, शोहर होने के साथ एक दूसरा रिश्ता भी यहाँ पर मौजूद है, वो कहाँ है। तो हजरत फातिमा रजी अल्लाह तआला अन्हा ने अर्ज की कि वो नाराज हुए हैं और यहाँ कैलोला नहीं किया, बाहर तशरीफ ले गए हैं। तो नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने सहाबी रजी अल्लाह तआला अन्हु को भेजा कि जाओ देखो कि वो कहाँ है। उन्होंने जाकर देखा तो हजरत अली रजी अल्लाह तआला अन्हु ये मस्जिद में थे, आकर खबर दी कि वो मस्जिद में आराम कर रहे हैं, लेटे हुए हैं। हुजूर पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम खुद तशरीफ लेकर आए, और आपने देखा कि हजरत अली रजी अल्लाह तआला अन्हु करवट के बल लेटे हुए हैं और मुबारक जिस्म से चादर हट गई है, उस पर कुछ मिट्टी ये गोया के बोसे ले रही है आपके जिस्म के। तो नबी पाक सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने आपके जिस्म से मिट्टी हटाई और आपसे फरमाया कि खुम या अबातुराब, ए मिट्टी वाले खड़े हो जाओ। अहले अरब की ये खूबसूरत आदत है और इनका एक तरीकेकार था कि जब वो किसी से मोहब्बत का इजहार करते, जब किसी की कोई हालत देखते और उससे मोहब्बत का इजहार करना चाहते थे, तो तो जिस कंडीशन और जिस हालत के अंदर वो होता था उसी कैफियत के अंदर उसको पुकारा करते थे, उसी तरह उसका नाम लिया करते थे। जैसे मशहूर व मारूफ वाकया है कि सैयदना अबू हुरैरा रदी अल्लाह तआला अन्हु के पास बिल्लियां बहुत होती थी, तो एक दफा एक छोटी बिल्ली इनकी आस्तीन के अंदर थी। जब नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसे देखा तो मोहब्बत के साथ फरमाया, या अबाहिर, ए बिल्ली वाले, तो आपका उसके बाद से नाम ही अबू हुरैरा पड़ गया, बिल्ली वाला पड़ गया। हालांकि आपका नाम कुछ और था, लेकिन लोग उस नाम को ही गोया कि एक तरह से भूल गए और शदीद इख्तलाफ पैदा हुआ कि आपका नाम क्या है। लेकिन आप जो मशहूर हुए वो अबू हुरैरा के नाम से हुए। तो जिस हालत में देखा था मोहब्बत के साथ, उसी हालत में हजरत अबू हुरैरा को पुकारा तो वही नाम उनका पड़ गया। हजरत सफीना रजी अल्लाह तआला अन्हो को देखा कि वो बहुत सारा सामान सर पे उठाए हुए हैं, तो फरमाया, अंत सफीना, तुम तो गोया के कश्ती बने हुए हो। सफीना कश्ती को बोलते हैं, तुम तो गोया के कश्ती बने हुए हो। तो उस वक्त से वो भी सफीना के नाम से ही मारूफ हो गए। खुद नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम पर जब पहली वही नाजिल हुई जिसमें मुबारक पर एक बोझ था, तो आपने कंबल ओढ़ा हुआ था, अल्लाह पाक ने आपकी इसी हालत के साथ आप अलैहिस्सलाम को खिताब फरमाया, या अय्युहल मुद्दसिर, ए कंबल ओढ़े हुए, ए बाला पोश, ए चादर ओढ़ने वाले। तो जब किसी को किसी हालत में देखा जाता है उससे इजहार मोहब्बत के लिए उसी हालत के साथ उसे पुकारा जाता है, तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने हजरत अली रजी अल्लाह तआला अन्हु के जिस्म पर तुराब यानी मिट्टी लगी हुई देखी तो आपको इसी नाम के साथ पुकारा, या अबा तुराब। इसके बाद से हजरत अली रजी अल्लाह तआला अन्हु की सबसे पसंदीदा जो कुनियत थी वो अबू तुराब ही पड़ गई। हालांकि इससे पहले आप अबुल हसन कहलाते थे, आपकी कुनियत एक अबुल हसन भी है, लेकिन आप जो मारूफ हुए, मशहूर हुए, और आपकी जो पसंदीदा कुनियत थी वो अबू तुराब थी। हजरत अली रजी अल्लाह तआला अन्हु की जो ज़ाते गिरामी है उनसे दीगर खुलफा और दीगर सहाबा किराम अलैहिम रिदवान भी बहुत ज्यादा मोहब्बत और अकीदत रखा करते थे और आपकी बड़ी ताजीम और तकरीम किया करते थे। सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु एक मरतबा मुसलसल हजरत अली रजी अल्लाह तआला अन्हु को देख रहे थे, तो हजरत अली रजी अल्लाह तआला अन्हु ने था कि क्या हुआ है कि आप इस तरह मुसलसल मुझे देख रहे हैं। तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने हदीस बयान की कि मैंने नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को फरमाते हुए सुना है कि अन्नहरु इला वजही अली इबादत, यानी अली के चेहरे को देखना भी इबादत है। जो अकीदत के साथ, जो मोहब्बत के साथ कि इनका मकाम और मरतबा अल्लाह और उसके रसूल की बारगाह में बुलंद बाला है, ये अल्लाह और उसके रसूल के महबूब हैं, अल्लाह और उसके रसूल के मुहिब भी हैं, तो इस अकीदत के साथ, इस एहतराम के साथ जो शख्स भी हजरत अली रजी अल्लाह तआला अन्हु का चेहरा देखेगा तो अल्लाह पाक उसे इबादत का सवाब अता फरमाएगा। यह हदीस मुबारक तकरीबन 11 सहाबा इकराम अलैहिम रिदवान ने बयान की है कि हजरत अली रजी अल्लाह तआला अन्हु के चेहरे को भी देखना, आपके चेहरे की जियारत करना भी ये इबादत है। इसी तरह हजरत उमर रजी अल्लाह तआला अन्हु जब कोई मुश्किल मामला पेश आता, कोई ऐसी गुत्थी आती कि जिसको सुलझाने की जरूरत पड़ती, तो आप हजरत अली रजी अल्लाह तआला अन्हु को बुलाया करते थे। दीगर सहाबा इकराम अलैहिम रिदवान का भी यही मामूल था और अल्हम्दुलिल्लाह हमेशा से अहले ईमान, अहले बेते अतहार के जद्दे आला हजरत सैयदना अली अल मुर्तजा करम अल्लाह तआला वजहुल करीम की मोहब्बत और अकीदत न सिर्फ अपने दिल के अंदर बसाए रखते हैं बल्कि उसे आम भी करते हैं। हमेशा हजरत अली रजी अल्लाह तआला अन्हु का जिक्र भी करते हैं और इनका ये जिक्र हजरत अली रजी अल्लाह तआला अन्हु की मोहब्बत के लिए होता है, ना कि दीगर सहाबा किराम अलैहिम रिजवान के बुग्ज में होता है। क्योंकि ऐसा जिक्र अली रजी अल्लाह तआला अन्हु कि जिसमें किसी और सहाबी की तोहीन व तनकीस मकसूद हो, किसी और सहाबी के मकाम और मर्तबे को घटाना मकसूद हो, ये कभी भी अल्लाह और उसके रसूल जल्ला व अला व सल्लल्लाहु तआला अलैहि वसल्लम को तो प्यारा हो ही नहीं सकता। और हजरत अली रजी अल्लाह तआला अन्हु की जो मुकद्दस जात है वो भी ऐसे ऐब से पाक है कि आप अपने उस जिक्र को पसंद करें आप अपने उन फजाइल को इस अंदाज में बयान करना पसंद करें कि जिससे आपके किसी साथी सहाबी रज़ी अल्लाह तआला अन्हु की तोहीन व तनकीस होती हो। ऐसा कभी भी अहले ईमान का तरीक़ेकार नहीं रहा। अल्लाह पाक हम सबको हमेशा सैयदना अली अल मुर्तज़ा करम अल्लाह तआला वजहुल करीम के गुलामों में शामिल रखे। हाँ, लम्हा भर भी अल्लाह पाक इनकी अकीदत को हमारे दिल से दूर न करे, बल्कि हमें और हमारी नस्लों को इनकी आल की मोहब्बत लम्हा ब लम्हा बढ़ती हुई नसीब फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।
ईमान है काले मुस्तफा।